You're with SBS Radio.
झन्डै 24 वर्ष भयो यात्रा सुरु गर्नुभयो, तपाईँको आफ्नै अनुभव चाहिँ कस्तो भयो?
पहिला भर्खर चढ्दाखेरि चाहिँ भएर अलिक घरमा थियो होइन, अब पछि चढ्दै जाँदाखेरि चाहिँ हामी अब अलिक सजिलो भयो पुर्याउनु जाँदै, अब सबै ट्रेनिङहरू हामी प्राप्त भएपछि अब मैले 2008 2009-10 3 वर्ष लगातार खोर्चेमा खुम्बु आइस क्लाइम्बिङ सेन्टरमा मैले 3 वर्ष कोर्स पनि लिएँ ट्रेनिङको, अनि मैले विभिन्न किसिमको तालिमहरू लिएको छु, अनि पछि चाहिँ सजिलो भयो।
सुरुमा त डर पनि लाग्थ्यो होला नि है?
पहिला सुरुमा चाहिँ कसरी चढ्ने त्यो बेला चाहिँ पहिला त्यो 1992-1994 चाहिँ अब ट्रेनिङको पनि स्कुल कम थियो, अनि त्यही बेला चाहिँ अब अफसँग जस ट्रेनिङ प्राप्त नभएपछि अलिक डर लाग्थ्यो होइन, अनि अहिले चाहिँ अब जस ट्रेनिङ सेन्टर धेरै ठाउँमा खोलेको छ स्कुलहरू, त्यही भएर चाहिँ अहिलेको नानीहरूलाई चाहिँ चढ्नु चाहिँ सजिलो छ। ट्रेनिङ पहिला ट्रेनिङ गर्ने हो अनि गराउने हो, त्यहाँबाट मात्रै चढाउने भएपछि त्यहाँबाट चाहिँ अलि त्यही भएपछि अलिकति चाहिँ सजिलो चाहिँ भएछ अहिले चाहिँ।
जस्तो यो ट्रेनिङ लिनुभयो भन्नुभएको थियो नि 2008 के को ट्रेनिङ हो, के हुन्छ खासमा त्यो ट्रेनिङमा चाहिँ?
यो चाहिँ हामीले चाहिँ अब यो ट्रेनिङ चाहिँ हामीले चाहिँ कसरी चाहिँ डोरी फिक्स गर्ने, कसरी बाटो बनाउने, अनि कसरी चाहिँ एङ्गर गर्ने, अब किला भनौँ किला गर्ने हिमालमा, र कसरी चाहिँ अल्टिट्युड लागेकोहरू कसरी थाहा पाउने भने चाहिँ त्यस सम्बन्धी हामीले हिमाल सम्बन्धीको ट्रेनिङ विदेशी मार्फत हामीले चाहिँ सिकेको थियौँ। अहिले चाहिँ जस धेरै नेपालीहरू पनि विदेशीबाट कम छैन, अहिले धेरै नेपालीहरू पनि अब विदेशीबाट बढी जाने खालको छ त्यही ट्रेनिङले गर्दा।
22 पटक रेकर्ड बनाउँदाखेरि कस्तो, म रेकर्ड बनाउँछु भनेर सोच्नु भएको थियो या के थियो त्यस्तो? अनि के मेरो पेसा हो, म
अब मैले भर्खर मैले एक्सप्रेसन गर्दाखेरि चाहिँ मैले यतिसम्म पुऱ्याउनु सक्छ भनेर मैले सोचेको थिएन, र मैले रेकर्ड राख्छु भन्ने पनि सोचेको थिएन, किनभने म पहिला चाहिँ म साधारण शेर्पा भएर गएको थियो, भनेपछि म आफै एक्टिभ भएपछि जस मलाई गाइड फुल गाइड पाएपछि मैले अब लिडिङ गर्नु परेपछि अब म आफै चढ्दा अब विदेशीलाई लिडिङ गरेर जाँदा, अब कुनै बेला म बाटो पनि बनाउनु गएँ, बाटो बनाउनु जाँदा यसो गर्दा जाँदाखेरि चाहिँ मेरो चाहिँ नम्बर यहाँसम्म पुग्यो र रेकर्ड ब्रेक गर्नुसम्म पुगेको थियो।
सुरुमा भरियाको रूपमा जानुभयो झन्डै 1992
1992 त म क्लाइम्बिङ शेर्पा नै गएको थियो, र क्लाइम्बिङ शेर्पा भनेर चाहिँ अहिले चाहिँ क्लाइम्बिङ शेर्पा भने चाहिँ जस त्यहाँ शेर्पा मध्येमा पनि अब सरदर भनेर हुन्छ, त्यो चाहिँ एकदम प्रमुख त्यहाँको चाहिँ अराउने त्यस्तो हुन्छ, शेर्पाहरू चाहिँ अब कामदार जस्तो भनौँ त्यस्तो हुन्छ। म चाहिँ पहिला चाहिँ म शेर्पामा गएको थियो।
त्यो कति वर्ष गर्नुभयो त्यो चाहिँ?
मैले शेर्पामा चाहिँ 3-4 वर्ष मैले क्लाइम्बिङ शेर्पा काम गऱ्यो, र त्यहाँबाट चाहिँ मलाई चाहिँ जस त्यहाँबाट चाहिँ मलाई मेरो दाइ चाहिँ सरदर थियो, र म चाहिँ एसोसिएसन गाइड भएपछि अन्त मेरो दाइको सर्ट काम चाहिँ मैले हाई अल्टिट्युडमा चाहिँ मैले सबै शेर्पाहरूलाई हराउने विदेशीलाई सम्झाउने यताउता सबै मेरो जिम्मामा परेको थियो, र त्यो त्यसरी जाँदा जाँदा नै मैले अब सेकेन्ड सर्द भएर क्लाइम्बिङ सर्द भएर जाँदा जाँदा नै मेरो रेकर्ड होल्ड गर्नेसम्म सब्मिट गर्ने मौका पाएँ, र यसपालिदेखि चाहिँ मैले चाहिँ नयाँ कम्पनी जोइन गरेको छु 7 Summit Tech, अनि त्यहाँ चाहिँ म चाहिँ मलाई चाहिँ यसपालिदेखि चाहिँ फुल त्यहाँको चाहिँ लिडर अब लिडर नै भनौँ न, मलाई चाहिँ त्यहाँको चाहिँ इन्चार्ज शेर्पा र विदेशीलाई चाहिँ हेयर रेक टेक गर्ने र कसरी माथि चढाउने भने पावर दिएको थियो र यसपालिदेखि चाहिँ म 7 Summit Tech भएर काम गर्दैछु।
सबैमा त चढ्नु आफैमा चुनौतीपूर्ण कुरा, सुरुमा जान्छु भनेर कसैले प्रोत्साहन गरे या कसरी जानुभयो?
यो चाहिँ अब पहिला चाहिँ हाम्रो गाउँतिर चाहिँ स्कुलको राम्रो व्यवस्था छैन, र किनभने भए पनि त अब पहिला चाहिँ अब पारिवारिक समस्या अब धन सम्बन्धी अब पैसाको समस्या भएपछि हाम्रो गाउँतिरको सबै साथीभाइहरू अब दाजुभाइ दिदीबहिनी दाजुभाइहरू सबै यही पेसातिर काम गर्थ्यौँ र हामी पनि ट्रेकिङ क्षेत्रमा लाग्यो भने चाहिँ पैसा कमिँदो रहेछ पनि भएपछि त्यहाँका गाउँले अब दाजुभाइहरूले नै अब ट्रेकिङमा जाउँ अब हामी ट्रेकिङ गयो भने पैसा आउँछ अब हामीले पढ्नु जाउँ भने हामीलाई पारिवारिक समस्या छ यस्तो यस्तो भन्ने हिसाब र स्कुल पनि राम्रो थिएन त्यो बेला पढ्नु चलन पनि थिएन अब त्यो बेला धनी धनीको बच्चाहरू मात्रै पढ्नु सक्थ्यौँ र अहिले त्यहाँबाट चाहिँ अनि हामीले चाहिँ ट्रेकिङ पहिला फर्स्टमा चाहिँ मैले ट्रेकिङको बढियादेखि सिकेको थियौँ र मैले 1992 चाहिँ मैले चाहिँ क्लाइम्बिङ गर्ने चाहिँ सहरमा त चढ्न क्लाइम्बिङ चाहिँ मैले सुरु गरेको थिएँ अब चाहिँ अबदेखिको हामी अहिले हाम्रो जेनेरेसनसम्म चाहिँ त्यो पहिलाको पारिवारिक समस्याले गर्दा नै यो पेसामा लागेर कमाउनुतिर पहिला ध्यान दिएको हो र अबदेखि चाहिँ यो अरवी क्षेत्रमा चाहिँ शेर्पा पाउनु नै कमी हुन्छ अब 10 वर्षपछि चाहिँ
तपाईँ आफै चाहिँ कहिलेसम्म गरेर चढ्छु भन्ने के बनाउनु भएको छ
अब मैले योजना केही बनाएको छैन म यतिसम्म चढ्छु उतिसम्म चढ्छु भने मैले केही योजना बनाएको छैन म मेरो जिउ अब मेरो ज्यानलाई चाहिँ अब केही स्वच्छ रह्यो भने चाहिँ म कन्टिन्यू नै 1-2 वर्ष दिने नै मेरो विचार छ र मैले यतिमा टुङ्गाउँछु यतिसम्म म पुऱ्याउँछु भने चाहिँ मैले अहिले फिक्स गरेको छैन
सगरमाथा बाहेक अरू अरू हिमाल पनि चढिसक्नुभयो सायद लोप्सेहरू त 8 पटक भन्दा नि बढी रेकर्ड राखिसक्नुभयो
मैले सोचे एकचोटि चढेँ K2 जस पाकिस्तानको दोस्रो विश्वको दोस्रो वर्ल्ड पनि K2 हो एकदम डेन्जर K2 पनि चढेँ अनि मनोज पनि चढेँ
सबै हिमालहरू चढ्दाखेरि चुनौतीहरू चाहिँ के हुन्छ
हिमाल चढ्ने भने ऊ चाहिँ त सजिलो त होइन यो आर्मीलाई वारमा पठाएर पठाएको जस्तै हो कि नेपाल सरकारले आर्मी वार पठाउँछ नि त्यो मरेर आउँछ कि बचेर आउँछ भन्ने थाहा हुँदैन आफूभित्र चाहिँ होइन यो भक्केले पनि साथ दिनु पऱ्यो अनि भक्केले मात्रै साथ दियो भनेर भक्के मात्रै भएर भएन आफूमा पनि बल हुनु पऱ्यो आफ्नो जिउलाई फिजिसियन मिल्नु पऱ्यो फिट हुनु पऱ्यो हाई अल्टिट्युड फिट हुनु पऱ्यो
24 वर्ष यात्रामा अहिले आए अहिलेसम्मका के रह्यो नराम्रा परिस्थिति पनि आयो होला राम्रा परिस्थिति पनि आयो होला
2014 चाहिँ मेरो टिमका 4-5 जना साथी गुमाए माथि खुम्बु आइसफल पत्किँदाखेरि आइस खुम्बु आइसफलमा चाहिँ एभालेन्स आउँदाखेरि 2014 अनि त्यो बेला चाहिँ अलिक दुःख लागेको थियो
सो आजसम्म पनि नराम्रो सिचुएसनको सामनै गर्नु पाउनु भएन कहिले त्यो झर्ने बेला समस्या भयो होला नि
अहिलेसम्म चाहिँ हाम्रो टिममा चाहिँ त्यही 2014 चाहिँ मेरो टिममा चाहिँ जस्ट 5 जना चाहिँ खुम्बु आइसफल भत्केर चाहिँ त 16 जना मर्दाखेरि चाहिँ मेरो हाम्रै टिमको 5 जना पऱ्यो तर अहिलेसम्म चाहिँ मलाई चाहिँ त्यस्तो केही समस्या चाहिँ परेको छैन अनि K2 जाँदाखेरि चाहिँ हाम्रो क्लाइन्ट्स हाम्रो मेम्बर चाहिँ टप लिएर आउँदाखेरि बिमारी भएर चाहिँ अलिकति K2 चाहिँ दुःख पाएको थियो एलेन आर्नेट्स भन्छ उसको नाम ऊ चाहिँ बिमारी भएर चाहिँ अलिकति दुःख चाहिँ भएको थियो उसलाई उन्दो ल्याउनलाई
सगरमाथा नै चढ्दाखेरिका कम्तीमा यति चाहिँ तयारी हुनुपर्छ भन्ने के छन् त्यस्ता केही छन्
यसको लागि चाहिँ ट्रेनिङ प्राप्त हुनु पऱ्यो आफूसँग दक्ष हुनु पऱ्यो पहिला आफू चढ्नु सक्छौ भन्ने क्षमता हुनुलाई चाहिँ ट्रेनिङ प्राप्त हुनु पऱ्यो ट्रेनिङ गराउनु पऱ्यो अनि ट्रेनिङ छ र आफूसँग क्षमता छ भने चाहिँ सजिलो हुने हो नत्र मान्छेको बोर्डमा चाहिँ मान्छेको मुखमा सुनेर चाहिँ ए सगरमा त अन्धोले पनि चढ्छ लङ्गडले पनि चढ्छ भने त्यस्तोहरू सोच गर्छ त्यस्तोहरू चाहिँ नगरेको राम्रो होला मेरो
काठमाडौँबाट तपाईँले यात्रा सुरु गर्नुभयो भने कतिमा चाहिँ त्यहाँ पुगिदो
काठमाडौँबाट हामीले चाहिँ काठमाडौँ फर्किनलाई चाहिँ हाम्रो चाहिँ जस्ट लगभग 2 महिना लाग्छ अब त्यो वेदर सफा भएर बाटो छिटो खुल्यो भने चाहिँ छिटो सक्ने हो र वेदरले साथ दिएन र बाटो खुलेन भने चाहिँ अब वेदरै बिग्रियो भने त बाटो खुलाउन झन्डै सक्दैन त्यही गर्दाखेरि चाहिँ अलिक टाइम लाग्ने हो
अहिलेसम्म कतिजनालाई सगरमाथाको शिखरमा पुर्याइसक्नु भयो तपाईँले चाहिँ
अब मैले गन्ती गरेको छैन लगभग मैले पुऱ्याए होला अब त्यस्तै 150-200 जनालाई त मैले पुरा सगरमाथाको शिखरमै पुऱ्याइसकेको छु
त्यसमा नेपाली कति थिए विदेशी कति थिए
अहिलेसम्म मैले नेपालीको चाहिँ लिड गरेको छैन मैले विदेशीलाई मात्रै लिड गरेको छु अब नेपाली र हामीसँग अब आफ्नै क्लाइम्बिङ शेर्पाहरू चाहिँ सँगसँगै हिँड्छौँ
बुवा यो पेसामा हुनुहुन्थ्यो, त्यसपछि तपाईँ आउनुभयो। अब तपाईँको छोराछोरीको केसमा चाहिँ के हुन्छ, उनीहरू आउन चाहे भने ल्याउनुहुन्छ?
यसमा मेरो बुवाले पनि, अब मेरो बुवाले चाहिँ अब हिमाल सम्बन्धीमा चाहिँ मेरो बुवाले चाहिँ सगरमा त चाहिएको छैन। मेरो बुवा चाहिँ बेस क्याम्प म्यानेजर, बेस क्याम्पको सरदरमा गएको छ। पहिला पहिला पुरानो सरदर हो, सरदर पाला भनेर चिन्छ। र मेरो बुवाले चाहिँ ट्रेकिङ सेक्टरमा चाहिँ खुम्बु क्षेत्रमा चाहिँ सबभन्दा पहिलो सरदर चाहिँ मेरो बुवा भएछ। थामे भ्यालीमा सरदर पाला भनेर चिनिन्छ उसलाई। अनि त्यसो गर्दा गर्दै मेरो दाइले, दाइ पनि यही पेसामा, मेरो दाइले पनि अब सेभेन समिट फर्स्ट नेपाली हो मेरो दाइ, अहिले इन्टरनेसनल गाइड पनि हो। त्यहाँबाट म पनि अब यसरी आएर अबदेखि चाहिँ मेरो बच्चाहरूलाई चाहिँ म यो पेसामा चाहिँ लाउँदिनँ।
किन त्यस्तो, किन आफ्नै पेसामा हुनु चाहिँ नआउनु भन्नु कारण चुनौती फेस गरेर
यो यसमा यो हिमल, अब हिमलतिर लाग्ने मान्छे त अनएजुकेटको काम भन्नु चाहिँ एजुकेसन बिना काम गराउने काम गर्ने ठाउँ हो यो चाहिँ। किनभने बच्चालाई यत्रो पढाएपछि हामी किन यस्तो ठाउँमा लाग्ने, यस्तो जोखिम ठाउँमा चाहिँ म चाहिँ राख्न चाहँदैन। र म मात्रै होइन, अहिलेका मेरा जेनेरेसनका सबै साथीभाइहरू अहिलेसम्म कन्टिन्यू अरोही गरिरहेका अरुणहरूले नै, हरू सबैले नै आफ्नो बालबच्चालाई चाहिँ यो ठाउँ यो पेसामा चाहिँ लाउनु दिनुपर्ने सबैको सोच त्यही छ। त्यही भएर अब 10 वर्षपछि चाहिँ यो अरोही क्षेत्रमा चाहिँ शेर्पा पाउन नै गाह्रो हुन्छ।
नमस्कार मिसर, थ्याङ्क यू सो मच।
हजुर, धन्यवाद।
Want to hear more stories like this? Subscribe to our regular podcasts on iTunes.